नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु यशोदा अधिकारी। आज मिति 2078 साल माघ 13 गते बिहिबार, माघ कृष्ण दशमी तिथि। तदनुसार सन् 2022 जनवरी महिनाको 27 तारीक, नेपाल सम्बत 1142। राष्ट्रिय जनगणना 2078 को जनसांख्यिक रिपोर्ट सार्वजनिक भएको छ। यो सन्दर्भलाई आजका राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा छापेका छन्। शुरू गर्दैछौ राजधानी दैनिकबाट। जनसंख्या 2,91,92,480 शीर्षकमा राजधानी दैनिकले मुख्य खबर बनाएको छ। 2068 सालको जनगणनाको वृद्धि दरलाई आधार मानेर 3 करोड़ नेपालीको जनसंख्या रहेको भन्दै आए पनि 2078 सालको जनगणनाले नेपालको जनसंख्या 2,91,92,480 मात्रै देखाएको छ। 2068 सालमा वार्षिक जनसंख्या वृद्धि दर 1.35% रहेकामा हाल आएर वृद्धि दर 0.93% मात्र रहेको देखाएको छ। 2048 सालदेखि जनसंख्या वृद्धि दर घट्दै आएर 2078 सालमा 1% भन्दा कम भएको छ। यही अनुपातमा घट्दै गएको खण्डमा मुलुकमा विकसित मुलुकहरूमाझै जनसंख्या घट्दै जाने चिन्ता गर्न थालिएको छ। युवा पुरूष विदेशी रहेकाले महिलामा प्रजनन क्षमता घट्दै गइरहेकाले भविष्यमा समस्या आउने भन्दै चिन्ता प्रकट गर्न थालिएको हो। राष्ट्रिय जनगणना 2078 को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या 2,91,92,480 पुगेको छ, जुन 10 वर्ष अघिको जनसंख्या 2,64,94,504 को तुलनामा 26,97,976 बढ़ी हो। 10 वर्षमा नेपालको जनसंख्या 10.18% बढ़ेको देखिन्छ। राष्ट्रिय तथ्याङ्क विभागका अनुसार कुल जनसंख्यामा पुरूषको संख्या 1,42,91,311 रहेको छ। यो कुल जनसंख्याको 48.96% हो। महिलाको जनसंख्या पनि 1,49,01,169 रहेको छ। नेपालमा महिला 51.04% रहेको छ। जनगणनामा घर र परिवार संख्या राष्ट्रिय जनगणना 2078 को राष्ट्रिय प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या 67.61 रहेको छ। ती परिवार जम्मा 56,43,945 घरमा बसेका देखिएको छ। 2078 सालको जनगणनाले नेपालमा संयुक्त परिवारबाट एकल परिवार बढ़न थालेको देखाएको छ। हालको पारिवारिक संख्या 10 वर्ष अघिको भन्दा करिब 24.57% वृद्धि भएको हो। 10 वर्षमा 13,33,757 परिवार थप भएकोबाट नेपाली जनता एकल परिवारमा टुक्रिन थालेको देखाइएको हो। परिवारको आकार राष्ट्रिय जनगणना 2078 को प्रारम्भिक नतिजा अनुसार प्रति परिवार 4.32 जना सदस्य रहेको देखिन्छ। जनसंख्या 2,91,92,480 राजधानी दैनिकले मुख्य खबर बनाएको छ। यसै गरी कान्तिपुर दैनिकले पनि जनसंख्या वृद्धि दर 80 वर्ष यतिकै कम शीर्षकमा मुख्य खबर लेखेको छ। नेपालको जनसंख्या 2,91,92,480 पुगेको छ। यो 10 वर्ष अघि गरिएको जनगणनाको जनसंख्या भन्दा 2,64,94,504 थियो। जनगणना 2078 को प्रारम्भिक नतिजा अनुसार 10 वर्षमा नेपालको जनसंख्या 26,97,976 बढ़ेको छ। कान्तिपुरले मुख्य खबर छापेको छ। त्यसै गरी गोर्खापत्र दैनिकले पनि बढ़्यो जनसंख्या घट्यो मृत्युदर शीर्षकमा मुख्य खबर बनाएको छ। अन्नपूर्ण पोस्टमा जनसंख्या वृद्धि दर 80 वर्ष यतिकै न्यून शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकले पनि जनसंख्या 10 वर्षमा करिब 27 लाख थपिए शीर्षकमा मुख्य खबर बनाएको छ। एमाले गुमायो 7 सीट, गठबन्धनका 18 विजयी शीर्षकमा नागरिक दैनिकले मुख्य खबर छापेको छ। राष्ट्रिय सभाका 19 सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका 1 उम्मेद्वार चुकेका छन्। साथै प्रदेशको बुधबार साँझ आएको परिणाममा प्रदेश नम्बर 1 सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका हेमराज राई पराजित भएका छन्। जनता समाजवादी पार्टीबाट अल्पसंख्यक कोटामा उम्मेद्वार बनेका राईलाई प्रमुख प्रतिपक्षी एमालेबाट उम्मेद्वार बनेका सोनाम ग्याल्जेङ शेर्पाले पराजित गरेका छन्। शेर्पाले प्रदेश सभाका 42 जना र स्थानीय तहका 152 जना जनप्रतिनिधिको मतसहित 4,752 मत प्राप्त गर्दा गठबन्धनका राई प्रदेश सभाका 49 र स्थानीय तहका 113 जनाको मतसहित कुल मतभार 4386 समेटिएका छन्। अन्य 18 पदमा भने गठबन्धनतर्फका उम्मेद्वार निर्वाचित भएका छन्। त्यसै गरी प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रिय सभाको 7 सीट गुमाएको छ। फागुन 20 गतेबाट रिक्त हुन लागेका 19 सीटका लागि बुधबार निर्वाचन भएको हो। 2074 भएको निर्वाचनपछि गोला प्रथाबाट राष्ट्रिय सभाका दुई तिहाई सदस्यको कार्यकाल 2 1/3 को 4 र बाँकी 1/3 को 6 वर्ष कायम गरिएको थियो। सोही अनुसार एमालेबाट 8, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट 4, नेपाली कांग्रेसबाट 3 र मनोनित 1 सदस्यको कार्यकाल फागुन 20 सकिँदैछ। बुधबार साँझ आएको परिणाम अनुसार प्रदेश नम्बर 1 खुलातर्फ 1 पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र एमाले उम्मेद्वारको बराबरी मत परेको थियो। गोला प्रथाबाट भएको अन्तिम निर्णयमा गठबन्धनका उम्मेद्वार गोपाल बस्नेत निर्वाचित भएका छन्। एमालेका गुरू बराल पराजित भए। बस्नेत र बराल दुवै 4488 मत ल्याएर बराबरी मत पाएका थिए। प्रदेश 1 गठबन्धनकी उम्मेद्वार जयन्ती राई निर्वाचित भएकी छन्। उनी नेकपा एकीकृत समाजवादी बाट उम्मेद्वार बनेकी थिए। त्यस्तै मध्य प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खालिद सिद्दिकी र उर्मिला अर्याल निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेद्वार बनेका सिद्दिकी 6678 र माओवादी केन्द्रकी अर्याल 6156 मतभारसहित निर्वाचित भएका हुन्। बागमतीबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमेल सिन्हा विजयी भएका छन्। पौडेलले 4794 मतभार र तिमेल सिन्हाले 4824 मतभार प्राप्त गरे। बस्नेत र पौडेललाई 2074 निर्वाचनपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। राष्ट्रपतिले त्यसलाई रोक्दै एमाले नेतृत्वमा नयाँ सरकार गठनपछि गरेको सिफारिश कार्यान्वयन गर्दा उनीहरू राष्ट्रिय सभामा जानबाट रोकिएका थिए। गण्डकीबाट पनि गठबन्धनका 3 उम्मेद्वार विजयी भएका छन्। विजयी हुनेहरूमा कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेम मगर र भुवन सुनार रहेका छन्। पन्तले 3084, आलेम मगरले 3096 र सुनारले 3048 मत पाएका थिए। लुम्बिनी प्रदेशमा पनि 3 पदका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार बनेकी राजेन्द्र लक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट उम्मेद्वार बनेका तुला प्रसाद विश्वकर्मा र कांग्रेसबाट उम्मेद्वार बनेका युवराज शर्मा निर्वाचित भएका छन्। एमाले गुमाए 7 सीट, गठबन्धनका 18 विजयी, नागरिक दैनिकले मुख्य खबर लेखेको छ। तपाईं यति बेला रेणु नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी प्रसंग। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा संविधान अनुसार नै निर्वाचन शीर्षकमा खबर बनाएको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानको व्यवस्था गरे अनुसार नै 3 तहको निर्वाचन हुने बताउनु भएको छ। माघ 10 गते बसेको मन्त्री परिषद बैठकको निर्णय बुधबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले संविधान र ऐनमा बाँझिएको विषयलाई संशोधन गरी समयमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने स्पष्ट पार्नु भएको हो। उहाँले भन्नुभयो, सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु, जनताको सार्वभौमिक अधिकार छ, त्यसलाई अक्षुण्ण राख्दै जनताको भावना अनुसार समयमै निर्वाचन सम्पन्न हुन्छ। हामी संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेछौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ़ 5 दल आबद्ध राजनैतिक संयन्त्रको बैठकमा संविधानविदहरूसँग संविधान र ऐनमा बाँझिएको विषयमा परामर्श लिएको जानकारी दिनुहुँदै मन्त्री कार्कीले संविधान बमोजिम कानूनलाई मिलाउन सल्लाह आएको र त्यसबारेमा छलफल चलिरहेको बताउनुभयो। उहाँले स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहको निर्वाचन सम्पन्न गरी समयमै गरिने पनि जानकारी दिनुभयो। यसैबीच नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक दरबन्दी थप हुने भएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालयले पेश गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। त्यससँगै दरबन्दी थप हुने निश्चित भएको हो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित ओएनएम गृह मन्त्रालयमा पेश गरेको थियो। प्रहरीको विशिष्टीकृत अनुसन्धान इकाइका रूपमा स्थापना भएको ब्यूरोमा नायब महानिरीक्षक प्रमुख रहने व्यवस्था केन्द्रीय अनुसन्धान ब्यूरो र उल्लेख गरेको छ। संविधान अनुसार नै निर्वाचन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। सर्वोच्चको फैसला, कर्मचारी समायोजन कानून सम्मत शीर्षकमा आज राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। सर्वोच्च अदालतले दुई वर्ष अघि सरकारले प्रदेश र स्थानीय तहमा गरेको कर्मचारी समायोजनलाई कानून सम्मत ठहर्याएको छ। निजामती कर्मचारीहरूले आफूहरूलाई असंवैधानिक रूपमा प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्दै संघीय निजामती सेवामा फर्काउन माग गर्दै दायर गरेको रिट खारेज गरिदिएको छ। यो आदेशपछि लोकसेवा आयोगको लिखित परीक्षा दिएर प्रक्रिया रोकिएका कारण नतिजाको पर्खाईमा रहेका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न बाटो खुलेको छ। सर्वोच्चका न्यायाधीश आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नकुल सुवेदीको पूर्ण इजलासले सो आदेश जारी गरेको हो। यसअघि सर्वोच्च अदालतको विभिन्न इजलासले दिएको अन्तरिम आदेशका कारण उनीहरू फेरि संघीय तहमा फर्किएका थिए। पूर्ण इजलासले अन्तरिम आदेश समेत बदर गरेकाले उनीहरू समायोजन भएकै मा फर्किनुपर्ने बाध्यात्मक व्यवस्था सिर्जना भएको छ। कर्मचारी समायोजन ऐन 2075 जारी भएकामा रिट निवेदनमा सो ऐन संविधान विपरीत रहेको भनी जिकिर लिएको अवस्था समेत नदेखिएको साथै संघ अन्तर्गतको दरबन्दी लुकाई निवेदकहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्ने निवेदन दावीका सन्दर्भमा हेर्दा स्थानीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोग विनियावली 2067 नियम 3 बमोजिम विभिन्न मितिमा पठाएको माग आकृति फारममा उल्लेखित पद संख्यालाई निजामती सेवा नियमावली 2050 नियम 13 सन्दर्भमा अन्यथा भन्न नमिल्ने भनी आदेश गरिएको छ। सर्वोच्चको फैसला, कर्मचारी समायोजन कानून सम्मत, राजधानी दैनिकले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। चुनढुङ्गा उत्खननमा भ्रष्टाचार, उच्च कर्मचारी र उद्योगी विरूद्ध मुद्दा शीर्षकमा अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा खबर लेखेको छ। चुनढुङ्गा उत्खननमा अरबौंको भ्रष्टाचार भएको छ। खानी तथा भूगर्भ विभागका कर्मचारी र उद्योगीकै मिले महत्वमा सवा अर्ब बराबरको भ्रष्टाचार भएको अख्तियारको दावी रहेको छ। विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित 18 जना तथा सिमेन्ट र चुनढुङ्गाका 9 कम्पनीले चुनढुङ्गा उत्खननमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो। भ्रष्टाचार मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका सहित 9 उद्योगीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 1,24,45,00,000 र 26,000 बिगो कायम गर्दै राजस्व चुहाहोट गरी भ्रष्टाचार गरेको उनीहरू विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको बताइएको छ। 1,26,19,48,000 क्षतिपूर्ति उठाउनु पर्नेमा 18,00,000 मात्रै उठाएर अर्बौंको राजस्व घाटा गराई भ्रष्टाचार गरेको अख्तियारको आरोप रहेको छ। उद्योगीसँग मिलेर राज्यलाई अर्बौंको घाटा पुर्याउने महानिर्देशक घिमिरे विरूद्ध 13 वर्षसम्मको कैद र राजस्व चुहावटको दोब्बर जरिवाना सजाएको माग दावी गरिएको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडका संचालक विष्णु नोपाने, सिद्धार्थ मिनरल्स प्रालीका संचालक पशुपति मुरालका, मारूति सिमेन्ट लिमिटेडका शरद गोयल, अन्नपूर्ण क्वेरीज प्रालीका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालीका प्रबल जंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालीका नरेश दुगड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका निपेश लगायतलाई चुनढुङ्गा उद्योग प्रालीका मानबहादुर श्रेष्ठ विरूद्ध पनि राजस्व चुहावट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आजको अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। अब आजका पत्र पत्रिकामा सम्पादकीयमा उठाइएका केही विषय अन्नपूर्ण पोस्टले खाल्टा खनेपछि पूर्नु पर्दैन शीर्षकमा सम्पादकीय बनाएको छ। देशकै राजधानीको सड़कमा यात्रा गर्दा कतिखेर खाल्टामा परिन्छ कि भन्ने पीर मान्नुपर्ने अवस्था छ। भित्री गल्लीका सड़कको के कुरा भएर मुख्य सड़कमै सयौं खाल्टा भेटिन्छन्। त्यस्ता खाल्टामा परेर वर्षिनी ठूलो संख्यामा सर्वसाधारणले ज्यानै गुमाउनुपर्छ। सामान्य सवारी दुर्घटनाको गणना गरेर के साध्य। राजधानीको पनि मेन सड़कमै केही किलोमिटर यात्रा गरे कि एउटा न एउटा खाल्टो आइ नै हाल्छ। बीच सड़कमा खाल्टो परेको हुन्छ। कतिपय त्यस्ता खाल्टामा लौरो गाडेर कपड़ाको झण्डा देखाएर खतरा छ भन्ने संकेत गरिएको हुन्छ। कतिपयमा भने यात्रीले आफै अनुगमन गरेर अघि बढ़नुपर्ने हुन्छ। विकसित एवं सम्पन्न मुलुकबाट पहिलो पटक नेपाल घुम्न आउने विदेशीहरू सड़कको बीचमा लौरोमा झण्डा फहराएको देख्दा अचम्म मान्छन्। खाल्टा खनेपछि पुर्नु पर्दैन अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेखेको छ। त्यस्तै गरी नागरिक दैनिकले इतिहास दुर्याउने अवसर शीर्षकमा सम्पादकीय बनाएको छ। सरकारले कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने गरी कर्णाली नदीमाथि 10 वर्ष लगाएर पुल बनाएको छ। राजमार्ग र करिडोर जोड़िने कालीकोट खुलालु स्थित कर्णालीमा पुल बनाउन 2069 कन्काई नेपाल प्राली प्रगति जेबीले ठेक्का पाएको थियो। 2 वर्षमा निर्माण सक्ने लक्ष्य लिएर पनि पुल निर्माण गर्न 10 वर्ष लाग्यो। शुरूमा 13 करोड़मा ठेक्का लिएको कन्काईले 15 करोड़ 92 लाख रूपियाँ पुल निर्माण सम्पन्न गर्न लगाएको छ। स्टील्स टुर्स पुल 75 मिटर लम्बाई र 9 मिटर चौड़ाई रहेको छ। इतिहास दोहोर्याउने अवसर नागरिक दैनिकले सम्पादकीयमा लेखेको छ। कारोबार दैनिकमा भ्रष्टाचार बढ्दा लगानीको वातावरण बिग्रन्छ शीर्षकमा सम्पादकीय छापिएको छ। भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा लगानीकै वातावरण धूमिल भई स्वदेशी लगानीकर्ता नै पलायन हुने खतरा पनि रहन्छ भन्दै कारोबार दैनिकले सम्पादकीयमा यो विषय उठाएको छ। यता राजधानी दैनिकले भ्रष्टाचार नियन्त्रणमा जोड़ देऊ शीर्षकमा सम्पादकीय लेखेको छ। यो वर्ष पनि ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देशका रूपमा उभिन पुग्यो। ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्ययन र अनुसन्धानले उभ्याएको यथार्थले नेपालले भ्रष्टाचार नियन्त्रणमा गरेका सबै खाले प्रयासलाई निरर्थक साबित गरिदिएको छ। नेपालमा भ्रष्टाचार न्यून होला र कानूनी शासन स्थापना होला भनेर आशा गरेर बसेका नेपाली जनताहरू फेरि निराश हुनुपर्ने अवस्थामा आएका छन्। भ्रष्टाचार नियन्त्रणमा जोड़ देऊ राजधानी दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले भ्रष्टाचार सूचकांकमा प्रतिबिम्बित राज्य सञ्चालकहरूको अनुहार शीर्षकमा सम्पादकीय लेखेको छ भने गोर्खापत्र दैनिकले मल कारखाना मा प्रमोको चासो शीर्षकमा सम्पादकीय बनाएको छ। नेपाल कृषि प्रधान देश हो। बहुसंख्यक नेपालीको जीविकोपार्जन कृषि पेसाबाटै हुने गरेको छ। औद्योगिक विकासमा नेपाल धेरै पछाडि छ। त्यसैले स्वाभाविक रूपमा राज्यले किसान केन्द्रित नीति नियम बनाउने गरेको हुन्छ। कृषि उत्पादन वृद्धि नै राज्यको प्राथमिकता सूचीमा पर्नुपर्छ। उत्पादन बढ़ाउन उपयुक्त बिउ बीजनदेखि मलखाद र सिंचाईको उचित प्रबन्ध हुनुपर्छ। तर दुःखको कुरा, नेपाली किसान रासायनिक मलका लागि पैठोजोरी खेल्न बाध्य छन् किनभने नेपालमा रासायनिक मलको उत्पादन हुँदैन। सबै मल आयात गर्नुपर्ने बाध्यता रहेको छ। यसै परिवेशमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार निजी क्षेत्रका उद्योगी व्यवसायीलाई स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न आग्रह गर्नुभएको छ। गोर्खापत्र दैनिकले सम्पादकीयमा लेखेको छ। सम्पादकीयपछि अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंग। कारोबार दैनिकले अग्रपृष्ठमा मेलम्ची पुननिर्माण शुरू, चैतसम्ममा उपभोक्ताको धारामा पानी आउने दावी शीर्षकमा खबर बनाएको छ। मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुननिर्माण शुरू भएको छ। द्रुत प्रक्रियाबाट पुरानै चिनिया ठेकेदार कम्पनी सिनो हाइड्रो पावरबाट मेलम्ची मरमतको काम शुरू भएको हो। सरकारले आगामी चैत मसान्तभित्र नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने प्रतिबद्धता जनाएको छ। मेलम्ची खानेपानी आयोजना मरमतको काम फास्ट्र्याकबाट अगाडि बढ़ाउनका लागि मन्त्री परिषदमा प्रस्ताव स्वीकृत गरेपछि काम अगाडि बढ़ाउने बाटो खुलेको हो। चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना मरमतको काम सम्पन्न गर्दै उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउन फास्ट्र्याकको माध्यमबाट आयोजना मरमतको काम अगाडि बढ़ाइएको खानेपानी मन्त्रालयको भनाइरहेको छ। झण्डै 2 दशकको पर्खाईपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसून शुरूआत भएको 7 दिन पनि नपुग्दै गत असार 1 गते मिलम्ची खोलामा आएको बाढ़ीले क्षति पुगेको थियो। आयोजनामा क्षति भएसँगै मिलम्चीको पानी कहिले आउँछ भन्ने कुरा अझै पनि सुनिश्चित भइसकेको छैन। मन्त्रालयले तोकेको समयमा नै पानी वितरण हुने गरी छिटो आयोजना मरमतको काम सम्पन्न गर्न फास्ट ट्र्याकको माध्यमबाट अगाडि बढ़ाएको भन्दै चैतभित्र नै उपभोक्ताको धारामा पानी आउने दावी गरिएको छ। मिलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले आयोजनाको हेडक्वार्टर सफाईको काम शुरू भएको जानकारी दिए। तत्काल अस्थायी बाँधबाट मिलम्ची खानेपानी चैतसम्ममा उपत्यकामा ल्याउने कोशिश गरिरहेका छौं। स्थायी रूपमा निर्माण गर्न समय लाग्ने भए पनि अस्थायी मरमतका लागि पुरानै चिनिया ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएका छौं। उनले भने अन्य कुनै पनि प्राविधिक समस्या नआए चैतसम्ममा नै मिलम्ची पानी उपत्यकामा आउनेछ। उनले बताए मिलम्ची पुननिर्माण शुरू, चैतसम्ममा उपभोक्ताको धारामा पानी आउने दावी। कारोबार दैनिकले अग्रपृष्ठमा यो खबर लेखेको छ। नेपालगंजको आँखा अस्पतालमा मोडुलर अपरेशन थिएटर शीर्षकमा आज अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर बनाएको छ। नेपालगंजको भिजन आँखा अस्पतालले नेपालमै पहिलोपटक आँखाको अपरेशन गर्न मोडुलर अपरेशन थिएटर निर्माण गरेको छ। बुधबार नेपालगंजमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर फेको तथा जलविन्दु विशेषज्ञ डाक्टर प्रचण्ड गौतमले आँखा अस्पतालमा पहिलो पटक उक्त थिएटर निर्माण गरिएको बताउनुभयो। नयाँ खुलेका जनरल अस्पतालमा मोडुलर अपरेशन थिएटर निर्माण गरिएको छ। आँखा अस्पतालमा भने हामीले देशमै पहिलो पटक यस्तो थिएटर निर्माण गरेका हौं, उहाँले भन्नुभयो। अस्पतालले झण्डै 50 लाख सैयाको यसलाई फेरि सुन्नुहोस्। अस्पतालले झण्डै 50 लाख रूपियाँको लागतमा एउटा मोडुलर र अर्को सेमी मोडुलर गरी दुईवटा अपरेशन थिएटर निर्माण गरेको छ। विगतको अपरेशन थिएटरमा दैनिक 20-25 वटा आँखाको अपरेशन गर्ने क्षमता रहेकोमा अब दुईवटा मोडुलर अपरेशन थिएटरबाट दैनिक 100 जनाको अपरेशन गर्ने गरी क्षमता विस्तार गरिएको छ। मोडुलर अपरेशन थिएटर महँगो प्रविधि भएकाले सामान्य थिएटरबाट काम भइरहेको डाक्टर गौतमले बताए। उनले भने यो प्रविधिबाट अस्पतालमा हुने संक्रमणबाट जोगाउन सकिन्छ। नेपालगंजको आँखा अस्पतालमा मोडुलर अपरेशन थिएटर अन्नपूर्णले भित्री पृष्ठमा यो खबर छापेको छ। विभिन्न पत्र पत्रिकामा प्रकाशित खबरका साथ आजलाई कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै कार्यक्रमबाट म यशोदा अधिकारी विदा हुन्छु। यसपछि तपाईँ कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।